नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय तह चुनावको 259 स्थानको नतिजा सार्वजनिक, एमाले 113, कांग्रेस 98 र माओवादी 33 ठाउँमा विजयी।
दाङको घोराई उपमहानगरपालिकामा एमालेको जित, विराटनगर र धनगढ़ीमा कांग्रेस, नेपालगंजमा राप्रपा तथा इटहरी, धरान, बुटवल र तुलसीपुरमा एमाले अघि।
जनकपुर जयनगर रेलको लिक पुननिर्माण फागुनमा सकिने, रेल किन्न सरकारले अझै प्रक्रिया थालेन।
सामसुङले ग्यालेक्सी नोट 7 पार्ट पुर्जा प्रयोग गरेर नयाँ मोबाइल बजारमा ल्याउने, नयाँ मोडल वातावरण मन्त्री भएको कम्पनीको दावी।
र काठमाडौँमा चलिरहेको एसियन क्लब प्रिमियर लिग क्रिकेट प्रतियोगिता रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषि तर्फ आईएसई एजी, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन, हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनमी, सीएमए, ल्याब असिस्टेन्ट, भेटेरिनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन,
फोन नम्बर 056-572-417, 524-161, 524-986,
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
पाखा नागेका ऋणीहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
राष्ट्रिय वाणिज्य ब्याङ्कबाट 2063 चैत्र मसान्तसम्म विभिन्न शीर्षकमा 1 करोड रुपियाँसम्म कर्जा लिई हालसम्म पनि सावा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको राष्ट्रिय वाणिज्य ब्याङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2074 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितु लिलामी तथा अन्य कानूनी कारवाहीबाट ब्याङ्कको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेसनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ,
फोन नम्बर 01-4278-342 42-78-965।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दोस्रो चरण अन्तर्गत चुनाव भएका प्रदेश नम्बर 1, 5 र 7 334 स्थानीय तहमध्ये 259 स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा एमाले पहिलो बनेको छ। एमाले 1 उपमहानगरपालिका, 27 नगरपालिका र 85 गाउँपालिका सहित 113 स्थानमा जितेको छ। यस्तै नेपाली कांग्रेसले 30 नगरपालिका र 68 गाउँपालिका सहित 98 स्थानीय तह जितेको छ। यस्तै नेकपा माओवादी केन्द्रले 6 नगरपालिका सहित 32, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको गठबन्धनले 6 स्थानमा जितेका छन्। नेपाल लोकतान्त्रिक फोरमले 1 नगरपालिका सहित 4 स्थानीय तह जितेको छ। राष्ट्रिय जनमोर्चा र राप्रपा समान 2 तहमा विजयी भएका छन्। एक ठाउँमा भने स्वतन्त्र उम्मेद्वारी दिएका राजपाका नेता विजयी भएका छन्।
दाङको घोराई उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ। दोस्रो चरणमा चुनाव भएका मध्ये घोराई उपमहानगरपालिकाको नतिजा सबैभन्दा पहिले सार्वजनिक भएको हो। मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा एमालेकै सीता न्यौपाने विजयी हुनुभएको छ। घोराईको मेयर उपमेयर दुवै पदमा काँग्रेसका उम्मेद्वार दोस्रो स्थानमा रहे। मत परिणाम सार्वजनिक भए लगत्तै मेयरमा पराजित भएका नेपाली काँग्रेसका भूपबहादुर डाँगी र माओवादी केन्द्रका जीवन गौतमले भेटेरै नरुलाल चौधरीलाई बधाई तथा शुभकामना दिनुभएको छ। उम्मेद्वारी दर्ता गर्ने बेलामा पनि एक अर्कालाई अंकमाल गरेका यी प्रतिस्पर्धीले आज पनि त्यसै गरेर अंकमाल समेत गर्नुभयो। मेयरमा निर्वाचित चौधरीले आफूले जिते पनि यो जित सबैको भएको भन्दै सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेश नम्बर पाँचकै दाङको राप्ती गाउँपालिकाको अध्यक्षमा भने नेपाली काँग्रेसका नुमानन्द सुवेदी र उपाध्यक्षमा पनि काँग्रेसकै जगदम्बा चौधरी विजयी हुनुभएको छ। भर्खरै स्टुडियोमा प्राप्त जानकारी अनुसार बर्दियाको राजापुर नगरपालिकाको मेयरमा शिव थारू र उपमेयरमा पनि माओवादीकै मनकला कुमारी चौधरी विजयी हुनुभएको छ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा भने स्वतन्त्र उम्मेद्वारी दिएका राजपाका निसार अहमद विजयी हुनुभएको छ। गाउँपालिकाको उपप्रमुख पदमा भने नेपाली काँग्रेसकी सुधा पाण्डे विजयी हुनुभयो। अध्यक्षमा विजयी भएका निसार अहमद तत्कालीन बाँसखोर गाविसमा दुईपटकसम्म अध्यक्ष बन्नुभएको थियो। राजपाले चुनावमा भाग नलिने घोषणा गरे पनि त्यसलाई अस्वीकार गर्दै निसार अहमदले स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो।
यस्तै रूपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेकपा एमालेका चित्र कार्की र उपमेयरमा एमालेकै बीना राणा विजयी हुनुभएको छ। रूपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका ध्रुवनारायण चौधरी र उपाध्यक्षमा काँग्रेसकी तारादेवी यादव विजयी हुनुभयो। अर्घाखाँचीको सन्धिकर्क नगरपालिकाको मेयरमा काँग्रेसका कमल प्रसाद भूषाल र उपमेयरमा नेकपा माओवादी केन्द्रका ठाकुर विक विजयी हुनुभयो। बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेकै दीपा कुमारी गौतम विजयी हुनुभएको छ।
पछिल्लो पल्ट प्राप्त नतिजा अनुसार प्रदेश नम्बर एकको मोरङको लेटाङ र रतुवामाई दुवै नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। लेटाङको मेयरमा काँग्रेसका शंकर राई र उपमेयरमा एमालेकी कृष्ण कुमारी पोखरेल विजयी हुनुभएको हो। यस्तै मोरङकै रतुवामाई नगरपालिकाको मेयरमा काँग्रेसका रविन्द्र राई र उपमेयरमा एमालेकी दयामन्ता चुडाल विजयी हुनुभएको छ। कटहरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रामकुमार कामत र उपाध्यक्षमा पनि काँग्रेसकै मञ्जिता कुमारी सरदार विजयी हुनुभएको छ।
झापाको हल्दीबारी र कचनकवल गाउँपालिकाको अध्यक्षमा भने रापरपाका उम्मेद्वार विजयी भएका छन्। कचनकवल गाउँपालिकाको अध्यक्षमा रापरपाका अञ्जरा आलम र उपाध्यक्षमा निन्सरी राजवंशी विजयी हुनुभएको छ। हल्दीबारीको अध्यक्षमा रापरपाका रविन्द्र लिङदेन विजयी हुनुभएको हो। हल्दीबारीको उपाध्यक्षमा भने एमालेका डम्बर गिरी विजयी हुनुभएको छ। झापाको कन्काई नगरपालिकाको मेयरमा नेकपा एमालेका राजेन्द्र पोखरेल र उपमेयरमा एमालेकै मन्जु प्रसाई विजयी हुनुभएको छ।
सुनसरीको दुहवी नगरपालिका र बर्जु गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। अध्यक्ष विजय कुमार गच्छेदारको गृहनगर दुहबीको मेयरमा उहाँका भतिजा वेद नारायण गच्छेदार विजयी हुनुभएको हो। लोकतान्त्रिक फोरमकै सुनिता दाहाल उपमेयरमा विजयी हुनुभयो। बर्जु गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरी र उपाध्यक्षमा संगीता कुमारी राय विजयी हुनुभएको छ। सुनसरीको भोकराहा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ। अध्यक्षमा फोरमका महेन्द्र यादव र उपाध्यक्षमा पुनम कुमारी मेहता विजयी हुनुभएको हो।
इलामको माई नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ। माई नगरपालिकाको मेयरमा एमालेका दीपक कुमार थेबे र उपमेयरमा एमालेकै विष्णुमाया आचार्य रिजाल विजयी हुनुभयो। इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रामकुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी सरस्वती राई विजयी हुनुभएको छ।
ताप्लेजुङको फक्काङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सरोज एभेङ र उपाध्यक्षमा फूलमाया लिम्बू विजयी हुनुभएको छ। ताप्लेजुङको सिदिङवा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका नरबहादुर कडरिया र उपाध्यक्षमा संघीय लिम्बुवान मञ्चका देवबहादुर खुदाङ विजयी हुनुभएको छ। यस्तै ओखलढुङ्गाको मानीभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोतीराज राई र उपाध्यक्षमा सविता राई विजयी हुनुभएको छ भने ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्द बहादुर पौडेल र उपाध्यक्षमा एमालेकै शान्ता ढुङ्गेल विजयी हुनुभयो। माओवादीको आधार इलाकाका रूपमा परिचित लिखु गाउँपालिकामा माओवादीले एउटा वडा मात्र जितेको छ।
आज सार्वजनिक भएको नतिजा अनुसार प्रदेश नम्बर सातका चारवटा नगरपालिका का मेयर र उपमेयर दुवैमा एमालेका उम्मेद्वार विजयी भएका छन्। कैलालीको गौरीगंगा नगरपालिकाको मेयरमा एमालेका भीमबहादुर देउबा र उपमेयरमा अम्सला चौधरी विजयी हुनुभयो। कैलालीकै गोदावरी नगरपालिकाको मेयरमा एमालेका हरिसिंह साउद र उपमेयरमा एमालेकै रत्न कठायत विजयी हुनुभयो। यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाको मेयरमा एमालेका अशोक कुमार चन्द तथा उपमेयरमा एमालेकै सुशीला सिंह विजयी हुनुभयो। अछामको साफे बगरको मेयरमा एमालेका कुलबहादुर कुँवर र उपमेयरमा विमला बुढथापा विजयी हुनुभएको छ। अछामको रामारोशन गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका झंकर साउद विजयी हुनुभयो। उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सरस्वती रावल विजयी हुनुभएको छ।
भर्खरै स्टुडियोमा प्राप्त खबर अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका मेयरका उम्मेद्वार खगेन्द्र राई र उपमेयरमा रीता कुमारी चौधरी विजयी हुनुभयो। यो सँगै अहिलेसम्म 260 स्थानको नतिजा सार्वजनिक भएको छ, जसमध्ये एमाले 113, कांग्रेस 99 र माओवादी 33 ठाउँमा विजयी भएका छन्।
कञ्चनपुरको शुक्लाफाण्ड नगरपालिकाको मेयरमा भने नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेकी तुलसी हमाल विजयी हुनुभएको छ। कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदेश कुमार चौधरी र उपाध्यक्षमा पनि फोरम लोकतान्त्रिककै उमा महतो विजयी हुनुभएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
ओहो मार्श्याम, लाहोरबाट फर्केको, स्वागत छ है गाउँमा। अनि एचआईभी परीक्षा चाहिँ गरिहाल्नु नि आज। आज भोलि त हाम्रो गाउँमा विदेश जाने नजाने महिला पुरुष सबैले एचआईभी परीक्षण गर्छन्।
ए हो र बल्छी, उसो भए त आजै म पनि एचआईभी परीक्षण गरेर मात्रै घर जान्छु।
यदि तपाईँले पनि विदेशमा वा स्वदेशमै रहँदा असुरक्षित यौन सम्पर्क गर्नुभएको छ वा असुरक्षित सुईद्वारा लागू पदार्थ सेवन गर्नुभएको छ भने समयमै एचआईभी परीक्षण गर्नुहोला। यदि एचआईभी भएको छ भने आफ्नो घर नजिकैको एआरटी केन्द्रमा गई समयमै निशुल्क उपचार सुरु गर्नुहोस्। आफू बचाऊ, आफ्नो परिवार र अरूलाई पनि बचाऊ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र एचएफ नेपाल।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त MBBS कोर्स गराइरहेकोले MOE, TU, KU, PAHS पाटन तथा BPKHS धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पिड इन्टरनेसनल प्राली, पुतली सडक, काठमाडौँ।
फोन 01-44-45-712, 44-45-713।
कति हतारमा, मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय तह चुनावको 260 स्थानको नतिजा सार्वजनिक हुँदा एमाले 113, कांग्रेस 99 र माओवादी केन्द्र 33 ठाउँमा विजयी, दाङको घोराई उपमहानगरपालिकामा एमालेको जित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। दोस्रो चरणमा चुनाव भएका प्रदेश नम्बर 1, 5 र 7 का 334 स्थानीय तहमध्ये 260 स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा झापाको अर्जुनधारा नगरपालिकामा भने रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन। अरू ठाउँमा मतगणना चलिरहेको छ। मतगणना चलिरहेको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भीम पराजुली 6,343 मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका विनोद ढकाल 4,391 मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। यस्तै सुनसरीको इटहरी र धरान उपमहानगरपालिकाका इटहरी र धरान उपमहानगरपालिकामा दुवैमा एमालेका मेयरका उम्मेद्वार अगाडि रहेका छन्। धरानमा एमालेका तारा सुब्बा र इटहरीमा द्वारिकालाल चौधरी अग्रस्थानमा हुनुहुन्छ। धरानमा बिहान केही बेर मतगणना रोकिएको थियो।
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेद्वार घनश्याम पाण्डेले 10,625 मतसहित पहिलो स्थानमा हुनुहुन्छ भने काँग्रेसका गेहेन्द्र गिरी 7,905 मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। बुटोल उपमहानगरपालिकामा पनि एमालेका उम्मेद्वार शिवराज सुवेदी 14,759 मतसहित अग्रस्थानमा हुनुहुन्छ। माओवादी र काँग्रेस गठबन्धनका उम्मेद्वार खेलराज पाण्डेले 12,706 मत पाउनु भएको छ। नेपालगंज उपमहानगरपालिकामा राप्रपाका उम्मेद्वार धवल शमशेर राणाले 11,008 मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ। काँग्रेसका सुरेश कुमार कनोडियाको 7,132 र एमालेका समसुद्दीन सिद्दिकीले 6,077 मत ल्याउनु भएको छ।
कैलालीको धनगढ़ी उपमहानगरपालिकामा नेपाली काँग्रेसका निरबहादुर वार्ड 3,803 मतसहित पहिलो स्थानमा हुनुहुन्छ। स्वतन्त्र उम्मेद्वार गोपाल हमालले 3,320 मतसहित उहाँलाई पछ्याइरहनु भएको छ। हिजो रोकिएको धनगढ़ीमा मतगणना आज दिउँसो मात्र शुरू भएको हो।
अब चाहिँ चुनाव बाहेकका प्रसंगतिर लागौं। भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। 3 वर्ष अघि पुरानो रेलमार्गलाई विस्थापित गरेर नयाँ ब्रोडगेजको रेल निर्माण काम थालिएसँगै आउँदो फागुनदेखि रेल सञ्चालन गर्न सकिने भएको छ। तर लिक बने पनि सरकारले अहिलेसम्म रेलको इन्जिन र अरू उपकरण किन्ने प्रक्रिया भने शुरू गरेको छैन। प्रकाश ढकालको रिपोर्ट।
नेपालको एकमात्र रेलमार्ग पुनः सञ्चालनमा ल्याउन धमाधम काम भइरहेको छ। भारत सरकारको पूर्ण सहयोगमा 3 वर्ष अघि शुरू भएको भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलापुरसम्मको पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो। सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माणसँगै अरू काम पनि लगभग सकिन लागेको जानकारी दिनुहुन्छ रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्याय।
अहिले चाहिँ त्यो ब्रोड गेज स्ट्यान्डर्डमा निर्माण भइरहेछ र त्यसको सबै कुराहरू नै पुनर्निर्माण भएको छ। स्टेशन बनेको छ नेपालको लागि, जनकपुरसँग सबै रेलवे ट्र्याक बेडहरूको निर्माण तयार भइसकेको छ। अब त्यसमा चाहिँ बालास्ट राखेर स्लिपर राखेर रेल ऊ गर्न मात्रै बाँकी छ। थुप्रै प्रगति भइसकेको छ। त्यही भएर हामी अब आउने फागुनसम्म मात्रै त्यो रेल चढ्न सक्छौ।
51 किलोमिटर लामो यो खण्ड सञ्चालनमा आएपछि दोस्रो विश्वयुद्धभन्दा पहिले नै शुरू भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउनेछ। रेलमार्ग फागुनमा तयार हुने भए पनि त्यसमा चलाउने इन्जिनको खरिद प्रक्रिया भने सरकारले अझैसम्म शुरू गरेको छैन। पुराना रेलका इन्जिन काम नलाग्ने भएकाले शुरूमा कम्तीमा पनि 2 इन्जिन किन्न सरकारलाई सुझाव दिनुहुन्छ वरिष्ठ इन्जिनियर प्रकाश उपाध्याय।
पुराना चाहिँ हामीसँग भएका न्यारो गेजमा चल्ने इन्जिनहरू हुन्, ती चाहिँ बिग्रेका पनि छन्, तिनीहरूलाई बनाउने सम्भावना पनि छैन। फेरि गेज नै नमिलेपछि त्यसलाई चाहिँ फेरि त्यहाँ चलाउने सम्भावना भएन। पुराना चाहिँ हाम्रो सबै म्युजियममा राख्ने जस्ता भइसकेका छन्। हामीले नयाँ किन्नुपर्छ र एउटा लोकोमेटिभ किन्न करिब 50 करोड जति लाग्छ।
रेलको
टाउको करिब त्यसको डिब्बाहरू जोडेर प्यासेन्जर बस्ने गर्ने ठाउँ बनाउन, अरू त्यस्तै 1.5 अरब लाग्यो भने 3-4 अरब रुपियाँ खर्च गर्न त सरकारलाई त्यति ठुलो समस्या त होइन, किनेर त लाउन सकिन्छ।
दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजलापुरदेखि बर्दिवासम्मको 18 किलोमिटर लामो नयाँ खण्डको विस्तृत परियोजना रिपोर्ट तयार भइसकेको छ। यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरेर रेल विभागले सार्वजनिक गरे पनि पैसाको अभावमा थप काम रोकिएको छ। अर्कोतर्फ तयार भएको नक्सा अनुसार लैजाँदा उर्वर भूमि मासिने र धेरै मानव बस्ती उठाउनु पर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको रिग बनाउन माग गरेका छन्। बिजलापुरबाट शुरू हुने यो खण्डमा जग्गा अधिकरणका लागि करिब 3 अर्ब चाहिने अनुमान छ। यो खण्ड पूर्व पश्चिम रेलको बर्दिवासमा जोडिने जानकारी दिनुहुन्छ फेरि वरिष्ठ इन्जिनियर प्रकाश उपाध्याय।
फागुनमा हामी बिजलपुरासम्म आइपुग्छौ, त्यसपछि चाहिँ अर्को चरणको निर्माण कार्य शुरू हुन्छ। त्यसले चाहिँ बर्दिवाससम्म जोड्ने हो र त्यो रेलले चाहिँ बर्दिवाससम्म जोडेर हामी पूर्व पश्चिम रेलवे जुन चाहिँ बर्दिवास हुँदै गुज्रन्छ पूर्व पश्चिम रेलवेसँग चाहिँ नेटवर्क जोड्ने हो। त्यहाँको जग्गा अधिकरणलाई चाहिँ हामीलाई अलिकति पैसाको अभाव छ, पैसाको समस्या छ। डेडिकेटेड 3 अरब रुपियाँ चाहिँ हामीलाई त्यसको लागि आवश्यकता हुन्छ।
धेरैले नपत्याउँदा नपत्याउँदै पनि जयनगर जनकपुर हुँदै बिजलापुरसम्मको रेलको पुननिर्माणले आशा जगाएको छ। निर्माण तोकिएकै समयमा पूरा गर्न र रेल सञ्चालन गर्न सरकारले आर्थिक अभाव र अरू समस्या समाधान गर्न तत्परता देखाउन जरूरी छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
गुणस्तरीय शिक्षा र उत्कृष्ट व्यवस्थापन हाम्रो आधार, एकेडेमिक्स ईसीए सीसीए डिसिप्लिन भ्याल्युज एन्ड बिलिफ्स हाम्रो पूर्वाधार।
सिटी एजुकेशनद्वारा सञ्चालित क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुलमा कक्षा 11 का लागि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, कम्प्युटर साइन्स एन्ड जेनरल म्यानेजमेन्टमा भर्ना खुल्यो।
आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
थप जानकारीका लागि क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुल, गहना पोखरी, नक्साल, काठमाडौँ।
सम्पर्क 01-44-31-494-44-31-495।
Laboratory Secondary Boarding School Science and Management proudly announces admission open, marvelous infrastructures, spacious classrooms and evergreen environment. With computer science and hotel management, attractive scholarships are available. Once visit Laboratory College for your bright future. For details, 01-433-4563, 433-1790, Kirtipur, Kathmandu.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, सांसदहरूले त्यसका विभिन्न ठाउँमा भएका बाढ़ी पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत दिन र उद्धार गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आजको संसद बैठकको शुरूमै सांसदहरूले प्राकृतिक प्रकोपबाट प्रभावितलाई उद्धार गर्न र राहत वितरण गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। सांसदहरू अग्निप्रसाद सापकोटा, रविन्द्र अधिकारी, बिन्दादेवी आले, विकास लम्साल, दिल्ली प्रसाद काफले, उमेश यादव लगायतले कास्की, पर्वत, सप्तरी, प्युठान लगायतका जिल्लामा भएको बाढ़ी पहिरो पीड़ितलाई राहत उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका हुन्। सांसद अधिकारी र यादवले घटनापछि तत्काल राहत उपलब्ध गराउनका साथै प्राकृतिक प्रकोप न्यूनीकरणका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाउन सरकारसँग आग्रह गर्नुभएको छ।
यसैबीच संसदमा आजदेखि आर्थिक वर्ष 2074-75 लागि पेश भएको बजेटमाथि छलफल शुरू भएको छ। गएको जेठ 15 गते संसदमा बजेट पेश भए पनि स्थानीय तहको दोस्रो चरणको चुनावका कारण छलफल रोकिएको थियो। चुनावबाट सांसदहरू काठमाडौँ फर्किएसँगै बजेटमाथिको छलफल थालिएको छ। असार महिनाभित्र आउँदो आर्थिक वर्षका लागि पेश भएको बजेट संसदले पारित गर्नुपर्छ।
गोर्खाको सुलीकोट गाउँपालिका दुई बारपाकमा झाडा पखालाबाट एक बालकको ज्यान गएको छ। दुई हप्तादेखि फैलिएको झाडा पखालाबाट बारपाक कोजेका 15 महिने बालक अमृत घरेको ज्यान गएको हो। जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले झाडा पखाला फैलिएका ठाउँमा स्वास्थ्य कर्मी परिचालन गरिएको जानकारी दिनुभयो।
मुगलिन सड़क खण्ड अघि एक घण्टा अघिदेखि बन्द भएको छ। मुगलिन नजिकै सिमेन्ट बोकेको ट्रक बिग्रिएको र बिग्रिएको ट्रक आज बनाउन नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ। यसैबीच नारायणगढ़ मुगलिन सड़क खण्डको आसपास रहेका 44 घर पहिरोको उच्च जोखिममा परेका छन्। स्तरोन्नति भइरहेको सड़क खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँ ठाउँमा पहिरो खस्न थालेको छ। पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ़ मुगलिन सड़क आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। आयोजनाका सामाजिक विकास पुनर्वास विज्ञ शिवराज सेनाईले सड़कको अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिनुभएको छ।
सर्पको टोकाईबाट घाइते भएकी एक बालिकाको उपचारको क्रममा उदयपुरमा ज्यान गएको छ। उदयपुरको कटारी नगरपालिका 5 उद्धव कोइरालाकी 14 छोरी उमा कोइरालाको समयमा उपचार नपाएर ज्यान गएको हो। गैराती घरमा सुतिरहेको बेला विषालु सर्पले शरीरको 2-3 ठाउँमा टोकेको र समयमा नै अस्पताल लगे पनि उपचार गर्ने प्राविधिक र औषधिको अभावमा भतिजीको ज्यान गएको काका मोहन कोइरालाले जानकारी दिनुभयो।
रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मैलुङ जलविद्युत आयोजना पहिरोको उच्च जोखिममा परेको छ। 5 MW क्षमताको आयोजनामा बाढ़ी तथा पहिरोका कारण वर्षेनी उत्पादन बन्द हुने गरेको छ। गैराती पानी परेपछि मैलुङ र न्यामन्याम खोलामा आएको बाढ़ीका कारण फेरि आयोजनाको उत्पादन बन्द भएको छ। बाढ़ीले सड़क तथा पेनस्टक पाइपलाई समेत क्षति पुर्याउँदा झण्डै 10 करोड़ रुपियाँ बराबरको नोक्सानी भएको आयोजनाले जनाएको छ।
अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाल वायुसेवा निगमको एकमात्र बोइङ मर्मत गर्न सिंगापुर लगिने भएको छ। एक हप्ताभन्दा धेरै समयदेखि ग्राउन्डेड रहेको बोइङको मर्मत गर्न झण्डै 45-60 दिन लाग्ने निगमका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। बोइङको सट्टामा निगमले भूटानबाट लीजमा अर्को विमान ल्याउने तयारी गरिरहेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
अध्यागमन विभागले इमिग्रेशन मोबाइल एप सार्वजनिक गरेको छ। विभागले देशभरका 10 अध्यागमन कार्यालयका सेवालाई अझ चुस्त बनाउन सहयोगीको रूपमा एप कार्यान्वयनमा ल्याएको हो। विभागका महानिर्देशक गंगाराम गेलालका अनुसार एप मार्फत नै सेवाग्राहीले भिसाका लागि आवेदन फारम भर्न सकिने र आफ्ना गुनासा तथा सुझाव समेत राख्न सक्नेछन्। त्यस्तै विदेश जाने र फर्किने नेपालीका लागि उपयोगी सूचना समेत यसमा रहेको गेलालले बताउनुभयो।
नेपाल दर्पणमा अब विदेशको खबर। मोबाइल फोन निर्माता सामसुङले ग्यालेक्सी नोट 7 पाठ पूर्जा प्रयोग गरेर नयाँ मोबाइल बजारमा ल्याउने भएको छ। ब्याट्रीमा समस्या देखिएपछि कम्पनीले नोट 7 उत्पादन बन्द गरेको थियो। नोट 7 ब्याट्री पड्कने र आगलागीसम्म भएपछि सामसुङको आलोचना भएको थियो। सामसुङले नोट 7 पाठ पूर्जा प्रयोग गरेर नोट फ्यान एडिसन नाममा नयाँ मोबाइल बजारमा ल्याउन लागेको हो। नयाँ मोबाइल वातावरण मैत्री भएको कम्पनीले जनाएको छ। सामसुङले जुलाई 7 नोट फ्यान एडिसन कोरियन बजारमा ल्याउने तयारी गरेको जानकारी दिएको छ। यो मोबाइलको ब्याट्री सानो र सुरक्षित भएको कम्पनीले जनाएको छ। यो मोबाइल अमेरिकामा भने बिक्री हुने छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब एउटा खेल खबर। काठमाडौँमा चलिरहेको एसियन क्लब प्रिमियर लिग क्रिकेट प्रतियोगिता विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। खेल मिलेमत्वका लागि नेपालको मैदान प्रयोग गरेर प्रतियोगिता गरिएको भन्दै अधिवक्ताहरू विकास भट्टराई, शिवजी भण्डारी र मनिष कुमार श्रेष्ठले गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा आज रिट दर्ता गर्नुभएको हो। खेल मिलेमत्वबारेको समाचार जनता टेलिभिजनले सार्वजनिक गरेपछि प्रतियोगिता विवादमा परेको छ। प्रतियोगितामा मिलेमतोबारे समाचार आएपछि आयोजकले जनता टेलिभिजनलाई त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रवेशमा पनि रोक लगाएको छ। संचारकर्मीलाई समाचार संकलन गर्न रोक लगाएको प्रति नेपाल पत्रकार महासंघले भने ध्यान आकर्षण भएको जनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तहको 260 स्थानको नतिजा सार्वजनिक। एमाले 113, कांग्रेस 90 र माओवादी 33 ठाउँमा विजयी।
दाङको घोराई उपमहानगरपालिकामा एमालेको जित। विराटनगर र धनगढ़ीमा कांग्रेस। नेपालगंजमा राप्रपा तथा इटहरी, धरान, बुटवल र तुलसीपुरमा एमाले अघि।
जनकपुर जयनगर रेलको लीक पुननिर्माण फागुनसम्ममा सकिने। रेल किन्न सरकारले अझै प्रक्रिया थालेन।
सामसुङले ग्यालेक्सी नोट 7 पाठ पूर्जा प्रयोग गरेर नयाँ मोबाइल बजारमा ल्याउने। नयाँ मोडल वातावरण मैत्री भएको कम्पनीको दावी।
र काठमाडौँमा चलिरहेको एसियन क्लब प्रिमियर लिग क्रिकेट प्रतियोगिता रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।